नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधनबारे विषय केन्द्रित भएर छलफल गर्ने शीर्ष नेताको सहमति, मुदागत छलफल गरी साझा प्रस्ताव तयार पारिने,
भारू 500 र 1000 नोट साट्ने प्रक्रिया सहज बनाउन संसदीय समितिको निर्देशन, डिप्युटी गवर्नरको संयोजकत्वमा कार्यदल गठन गर्ने तयारी,
दर्ता विनय सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि अनुगमन तीव्र, आज 21 स्वास्थ्य संस्थामा सिलबन्दी,
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आवे बीच भेटवार्ता हुने, शान्ति र सहकार्यका विषयमा छलफल हुन सक्ने,
र फुटबलको विकासका लागि नयाँ तरिकाले सोच्नुपर्नेमा खेलाड़ी र प्रशिक्षकको जोड़।
वातावरण बनाइदिए, सिर्जना बनाइदिए भने चाहिँ अभियसली हामी के अरे यो साउथ एसियनमा मात्रै नभएर एसियामा पनि हामी टप स्तरसम्म हामी जान सक्छौँ जस्तो लाग्छ।
बिहेमा त धेरै रमाइलो भयो अघि।
फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो।
स्मार्ट दम्पती
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हुन सक्ने बारेको सूचना।
यस कम्पनीको जीएसएम पोस्टपेड मोबाइल सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गरिने हुँदा यही मंगसिर 3 गते शुक्रबार रातिदेखि मंगसिर 4 गते शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जीएसएम तथा सीडीएमए सेवाका भोइस, डाटा, एसएमएस, वाइमेक्स सेवा र रिचार्ज सेवाहरू अवरुद्ध हुन सक्नेछ।
साथै मंगसिर 4 गते शनिबार कम्पनीका सम्पूर्ण ग्राहक सेवा केन्द्रहरू तथा सबै किसिमका रिचार्ज तथा बिल भुक्तानी र सिम रिम कार्ड एक्टिभेशन लगायतका कार्यहरू समेत बन्द रहने व्यवहार जानकारी गराइन्छ। यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाका लागि यस कम्पनी क्षमा प्रार्थी छ।
सेवामा समस्या पर्न गएमा फोन नम्बर 01-42-39-335 सम्पर्क गर्न सकिनेछ।
नेपाल टेलिकम
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल गर्ने सहमति जुटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा शीर्ष नेताहरूबीच समझदारी भएको हो। बिहान प्रधानमन्त्री निवास बालवाटारमा भएको छलफलमा नेताहरूबीच संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ़ने सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सीमांकन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बुदागत छलफल गरी साझा प्रस्ताव तयार पार्न नेताहरू तयार भएका छन्। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउबा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री विमलेन्द्र निधि लगायत नेताहरू सहभागी थिए।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा शीर्ष नेताहरू बीचको छलफल सकारात्मक हुँदै गएकोले छिट्टै संशोधन को प्रस्ताव दर्ता हुने बताउनु भएको छ। नन्गढ़ीमा भएको कार्यक्रममा उहाँले संविधान संशोधन भएपछि देश चुनावमा जाने र चुनावपछि मात्रै संविधानको सफल कार्यान्वयन भएको ठहरिने बताउनुभयो। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गर्नुभएको छ। एमाले पार्टी केन्द्रीय स्कूल विभागले काठमाण्डुमा गरेको कार्यक्रममा नेता ओलीले संविधान कार्यान्वयन र चुनावलाई ओझेलमा पार्न र नेपाली समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको बताउनुभयो। पहाड़ र मधेसलाई विभाजन गर्ने प्रदेशको कित्ता काट गर्नु जायज नभएको भन्दै उहाँले संशोधन आवश्यक नै नरहेको जिकिर गर्नुभयो। उहाँले देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्रै संशोधनका लागि आफ्नो दलले सहमति दिने बताउनुभयो।
व्यवस्थापिका संसदको अर्थ समितिले नेपालीसँग रहेका भारू सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। अर्थ समितिको आजको बैठकले नेपालीसँग रहेको 500 र 1000 भारतीय नोट व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो। समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारूको व्यवस्थापन गर्न कठिनाई भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने निर्णय गरेको बताउनुभयो। भारत सरकारले गत कार्तिक 23 गते 500 र 1000 रूपैयाँको भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो। यसैबीच भारतीय नोट सटहीका लागि आवश्यक गृह कार्य गर्न डेप्युटी गवर्नरको संयोजकत्वमा कार्यदल गठनको तयारी भएको छ। अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीले भारतमा गठित कार्यदलसँग नोट सटहीबारे आवश्यक छलफल गर्नेछ। यसै विषयमा साथी पीटी लोप्चनले नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेललाई सोध्नु भएको छ, भारतीय नोट सटहीका लागि राष्ट्र बैंकले के पहल गरिरहेको छ?
नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियासँग हामीले पत्राचार गरेका छौँ र भारतीय रिजर्भ बैंकबाट यस्तो दरको नोटहरूको स्टक कति छ भनेर माग गरिएको अवस्था थियो। नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था र अन्य इजाजतपत्र प्राप्त संस्थाहरूबाट तथ्याङ्क विवरण सङ्कलन गरेर आजको दिनसम्ममा 3,36,90,000 बराबरको भारतीय रुपियाँ 510,000 दरको नोटको स्टक हामीसँग छ। यो बढ्न सक्छ, सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट रिपोर्टिङ भइ नसकेको अवस्था हुनाले यो फिगर चाहिँ बढ्न सक्छ भनेर जानकारी गराएका छौँ। साथसाथै पब्लिकहरूसँग पनि साथमा रहेको छ, यसलाई पनि सटै व्यवस्थाको लागि एउटा व्यवस्था मिलाइदिनको लागि चाहिँ हामीले हाम्रो चाहिँ चासो चिन्ता प्रकट गरेको अवस्था छ।
भारतबाट त्यसको केही प्रत्युत्तर आएको छ?
अहिलेसम्म त आएको छैन, तर हिजो सुन्नमा के आएको छ भने भारत सरकारले एउटा कार्यदल समिति गठन गरेको छ भन्ने सुन्नमा आयो। त्यो समितिले नेपाल र भुटानको हकमा भारतीय रुपियाँ 500 र 1000 के कसरी व्यवस्थापन गर्ने, के कसरी सटैको चाहिँ लागि आवश्यक व्यवस्था गर्ने भन्ने सन्दर्भमा अब त्यसको डिटेल चाहिँ मलाई पनि त्यति जानकारी छैन। अब त्यसलाई टर्म्स अफ रेफरेन्स दिया होला, समय अवधि दिया होला, सर्टेन समय अवधिभित्रमा त्यो समितिले एउटा चाहिँ प्रतिवेदन बुझाउने होला सरकारलाई, होइन? अनि सरकारले अध्ययन गरेर ल अब यो मोडालिटीमा जाउँ र यसरी व्यवस्थापन गरौँ भन्ने आउला भन्ने कुरामा हामी विश्वस्त छौँ।
बैंक तथा वित्तीय संस्थामा भएको कुरा त सरकार बीचको यो कुराकानीबाट हल हुन सक्ला, तर सर्वसाधारणसँग भएको नोटको बारेमा चाहिँ के हुन सक्छ?
अब सर्वसाधारणसँग भएको नोटको लागि पनि हामीले पहल गरेका छौँ, होइन? जुन तोकिएको सीमासम्म राख्न पाउने, जुन सञ्चय गर्न पाउने सीमा हो, त्यो सीमासम्मको रकम चाहिँ सटै व्यवस्था गरिदिनुपर्छ भनेर विभागीय स्तरमा पनि कुराकानी भएको छ, गभर्नर साहबको लेभलमा कुरा भएको छ, र सञ्चार माध्यमबाट यो पनि के जानकारी हुन आयो भने प्रधानमन्त्रीज्यूको लेभलमा पनि कुराकानी भएको अवस्था छ। त्यसैले अब यसको आवश्यक अध्ययन गरेर के कस्तो किसिमले निकासा दिन सकिन्छ भन्नेमा भारतीय सरकार, भारतको रिजर्भ ब्याङ्क लागि परेको चाहिँ हामीलाई सङ्केत मिलेको छ।
कति आशावादी हुन सकिन्छ सटही हुन्छ भन्नेमा?
अनि सटै हुन्छ भन्नेमा त अब तोकिएको जुन सीमा हो त्यो सीमासम्मकोमा त सटै हुन्छ भन्नेमा आशावादी हुनै पर्छ, विश्वस्त पनि हुनुपर्छ। सर्वसाधारणलाई के आग्रह पनि गर्न पर्ने हुन्छ भने अहिले चाहिँ केही समय पर्खर हेरको अवस्थामा रहनु पर्यो, आफूसँग भएको भारतीय रुपियाँ आफैमा सुरक्षित राख्नु पर्यो। अब त्यसको चाहिँ बजारमा के हल्ला पनि सुन्नमा आएको छ, जस्तो हजारको आइसी चाहिँ हजारमै नेपालीमा पनि खरिद बिक्री भयो अरे भन्ने सुन्नमा आएको छ। यो कामहरू हामीले गर्नुपर्ने हुँदैन, कानुनी रूपले पनि यो कानुन सम्मत हुँदैन, र अहिले हामीसँग पकेटमा भएको, घरमा भएको, दराजमा भएकोलाई केही समय पर्खेर हेर्ने हो, र उताबाट केही व्यवस्थापन भएपछि अनि कुन किसिमको मोडालिटीबाट सटै गर्ने भन्ने आउँछ, त्यही अनुसार सटै गर्ने हो।
दर्ता विनय सञ्चालनमा रहेका देशका विभिन्न ठाउँका 21 स्वास्थ्य संस्थामा आज सिलबन्दी गरिएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले विराटनगरका 11, ललितपुरका 7 तथा काठमाण्डुका 3 क्लिनिकमा सिलबन्दी गरेको हो। दर्ता नभई सञ्चालनमा रहेका तथा नवीकरण बिना सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा डाक्टर राजाराम पन्थी नेतृत्वको टोलीले काठमाण्डुको गोङ्गबु क्षेत्रका 18 स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो। अनुगमन टोली आउने थाहा पाएपछि युनिभर्सल डेन्टल क्लिनिक, बन्दीपुर दाँत क्लिनिक तथा लमजुङ डेन्टल क्लिनिकका सञ्चालक व्यवसाय बन्द गरी भागेका थिए। त्यस्तै प्रक्रिया नपुगेका 2 स्वास्थ्य संस्थालाई सचेत गराई प्रक्रिया पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ। यस्तै प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको पाइएपछि ललितपुरको कुमारीपाटी, मानभवन लगायत स्थानका 7 क्लिनिक सिलबन्दी गरिएको छ। त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले बिना इजाजत सञ्चालनमा रहेको पाइएपछि विराटनगरका 11 क्लिनिकमा सिलबन्दी गरिएको जानकारी दिनुभयो। अनुगमन टोली पुग्ने थाहा पाएपछि विराटनगरमा पनि धेरै क्लिनिक संचालक व्यवसाय बन्द गरेर भागेका थिए। यसअघि हिजो र अस्ति गरिएको अनुगमनका क्रममा काठमाण्डु र ललितपुरका 20 तथा मोरङका 14 क्लिनिकमा सिलबन्दी गरिएको थियो। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च बर्छ कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न नत्र विदेशमा दुःख पाइन्छ।
छिमेकी मुलुक भारतमा बर्ड फ्लू रोग देखिएको हुँदा सम्पूर्ण सरोकारवालाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।
आफूले पालेका पन्छीलाई खुला रूपमा नछोडी थुनेर पालौ।
घर पालुवा पन्छीलाई जंगली चराको सम्पर्कमा आउन नदिऊ।
मरेका पन्छी तथा संक्रमित वस्तु जथाभावी नफालौ।
पन्छीलाई राखेको फार्म नियमित रूपमा निसंक्रमण गरौ।
हाँस तथा कुखुरालाई मिसाएर नराखी छुट्याएर पालौ।
बजारमा बिक्री वितरणका लागि लगिएका पन्छीलाई फिर्ता नल्याऊ। ल्याउनै पर्ने भएमा केही दिनका लागि अन्य पन्छीको सम्पर्कबाट टाढा राखौ।
प्रयोग भइसकेको अन्डा राख्ने ट्रे पुनः प्रयोग नगरौ।
आफूले पालेका पन्छी 81 धेरै संख्यामा बिरामी परेमा वा मरेमा तुरन्त नजिकको पशु सेवा निकायमा जानकारी गराउ।
नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभाग पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर काठमाडौँ।
फोन 01-42-61-569 42-61-165।
बिहेमा त धेरै रमाइलो भयो अघि।
अँ फोटो पनि आएको छ।
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधनबारे विषय केन्द्रित भएर छलफल गर्ने शीर्ष नेताको सहमति, भारू 500 र 1000 नोट साट्ने प्रक्रिया सहज बनाउन संसदीय समितिको निर्देशन, दर्ता विनय सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथिको अनुगमन तीव्र, आज 21 स्वास्थ्य संस्थामा सिलबन्दी लगायतका खबर प्रस्तुत
गर्यौं। लगातार 3 अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर उपाधिमा ह्याट्रिक गरेपछि नेपाली फुटबलले वर्षौंपछि जीतको लय समातेको देखिएको छ। फुटबल लगायत खेलकुदका लागि खासै लगानी गर्न रूचि नदेखाउने सरकार, प्रधानमन्त्री र मन्त्री अनि दलका नेताहरू पनि उपाधि जित्ने खेलाड़ीलाई बधाई दिन होड़बाजी गर्न थालेका छन्। तर खेलाड़ी, प्रशिक्षक र समर्थकले भने फुटबलको दिगो विकासका लागि सरकारले लगानीमा जोड़ दिनुपर्ने बताउँछन्। अर्जुन पोखरेलको रिपोर्ट।
जुन अहिले गेम हाम्रो भइरहेको छ, हामी खेलिरहेको छौँ, त्यसमा चाहिँ भनौँ न हामी चाहिँ एउटा दक्षिण एसियाको चाहिँ टप जस्तै लाग्छ, किनकि होइन जुन इन्डिया हामी तिनीहरूसँग कतिसँग खेलिसक्यौँ र तिनीहरूको पनि गेमहरू हेरिसक्यौँ, तिनीहरूभन्दा चाहिँ हामी चाहिँ अलि आफू हाम्रो गेम अनुसार चाहिँ टप जस्तै लाग्छ।
स्ट्राइकर विमल घरती मगरले भने चाहिँ नेपाली फुटबल टोलीसँग अहिले जस्तोसुकै प्रतियोगिता पनि जित्न सक्ने जोस छ। गत माघमा बंगबन्धु गोल्ड कप र फागुनमा सागमा च्याम्पियन भएको नेपालले एएफसी सोलिडारिटी कपको उपाधि पनि भित्राएपछि यत्तिको जोश आउनु अनौठो पनि होइन। तर फुटबलमा प्रगति देखिरहने हो भने दीर्घकालीन सोच र लगानी अनिवार्य शर्त हुन्। नेपाली टोलीका उपकप्तान विराज महर्जन।
देशको अब दाजुभाइ दिदीबहिनी हामी अझ खुसी दिन चाहन्छौँ होइन, तर हामी आफैले के भन्न चाहन्छौँ भने पहिलाभन्दा के हदसम्म चाहिँ हाम्रो इम्प्रुभ भएको छ, तर यसलाई अझै हामी यसलाई निरन्तरता दिनेछौँ। त्यो एउटा कुनै पनि सेक्टर डेभलपको लागि एउटा कुनै पर्टिकुलर मान्छे एउटा कुनै संस्थाले मात्र गरे हुँदैन, यसको लागि चाहिँ सबैबाट सहयोग मिल्यो भने चाहिँ डेफिनेटली फ्युचरमा धेरै राम्रो हुन्छ होइन। त्यस कारणले चाहिँ अब हामी खेलाडीले मात्र नभइकन नेपालले मात्र नभइकन सरकारी थ्रुबाट पनि हुनु पऱ्यो। अब हामीले खेलाडीले एउटा जीवनभरि खेलेपछि आफ्टर गेम के गर्छ,
सरकारले खेलकुदलाई दिएको प्राथमिकता बुझ्न टाढा जानै पर्दैन। देशको एकमात्र अन्तर्राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालामा पुगे हुन्छ। फुटबलमा यसै पनि कम लगानी छ, भएको लगानी पनि सदुपयोग भएको छैन। अन्तर्राष्ट्रिय सहयोगको न त खोजी नै गरिन्छ, न पाएको सहयोगको सही लगानी नै। त्यसैले फुटबललाई माया गर्ने सबैजनाले सोच्नुपर्ने बेला आएको छ। राष्ट्रिय टिमका सहायक प्रशिक्षक राजु काजी साक्य।
यो गेम उनीहरूले भन्थ्यो, यो गेम तिमीको नेपालमा गऱ्यौ के हुन्थ्यो ल भन्दा भन्थ्यो क्या उनीहरूले, भनेपछि हामी यति क्रेजी छ हाम्रो नेपालीहरूलाई, त्यसले गर्दाखेरि हामी बारम्बार कराएर आएको कारण किन भन्दाखेरि चाहिँ अब हाम्रो ठाउँ ठाउँमा स्टेडियम राम्रो हुनु पऱ्यो, क्यापेसिटी राम्रो हुनु, 40-50 हजारको क्यापेसिटी चाहियो हामीलाई। अब तपाईँको मैदान छ भने राम्रो मैदान बनाइदिनु पऱ्यो, एउटा इन्भाइरोमेन्ट हामीले बनाइदिनु पऱ्यो त्यसमा, अनि हामी ट्यालेन्ट प्लेयर ल्याएर तिनीहरूलाई बनाउने काम त हाम्रो काम हो नि त, हामी जान्छौँ त खोज्नु, खालि गभर्मेन्टको अब हामी गभर्मेन्टको मात्र आशा गरेर बसेर भएन, हामी सबै जनता र लाग्नु पऱ्यो।
उपाधि जितेको खबर सुन्ना साथ टिमलाई शुभकामना दिन प्रधानमन्त्री मन्त्रीदेखि नेतासम्मले होटबाजी गर्ने गरेका छन्। आज खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने घोषणा गर्न भुल्नु भएन। तर यथार्थ कस्तो छ भने यस अघिको सरकारले उपाधि जिते बापत दिने घोषणा गरेको नगद पुरस्कार अहिलेसम्म खेलाडीले पाएका छैनन्। 10 वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका गोलकिपर किरण चेम्जोङले भने जस्तै, अब पनि नयाँ तरिकाले नसोच्ने र काम नथाल्ने हो भने बल्ल बल्ल समाउन थालेको फुटबलको यो लय पनि गुम्न बेर लाग्ने छैन।
जुन हामीलाई खेलाडीहरूलाई खेल्ने वातावरण र अब खेल्नको लागि प्र्याक्टिस ट्रेनिङ ग्राउन्डहरू चाहिँ हामीसँग नट इनफ छैन, हामीसँग इनफ छैन, यस्तो कुराहरू चाहिँ सरकारले चाहिँ हामीलाई वातावरण बनाइदिए, सिर्जना बनाइदियो भने चाहिँ अभियसली हामी के अरे यो साउथ एसियनमा मात्रै नभएर एसियामा पनि हामी टप स्तरसम्म हामी जान सक्छौँ जस्तो लाग्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले आज लिखित जवाफ पेश गर्नुभएको छ। लिखित जवाफमा थापाले आफूलाई झूठो आरोप लगाएको र आफू नेपाली कांग्रेसको प्रतिनिधि समेत भएको हुँदा राजनीतिक व्यक्तित्वले यस्तो काम गर्न नसक्ने उल्लेख छ। कार्कीका कान्छा ज्वाई समेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।
तेह्रथुमको खोरुङ्गा खोला जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। 7.5 मेगावाट क्षमताको आयोजना निर्माणको प्रवर्धक तेह्रथुम पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद विक्री सम्झौता पीपीए भएपछि आयोजना निर्माण हुने पक्का भएको हो। आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदसम्म 8.40 रूपियाँ र वर्षामा 4.80 रूपियाँमा किन्ने सम्झौता भएको छ। आयोजनाको निर्माण 3 वर्षभित्र अर्थात 2076 मंगिरभित्र सक्ने लक्ष्य राखेर काम भइरहेको कम्पनीका प्रबन्ध संचालक मोहन कुमार डाङ्गीले जानकारी दिनुभयो।
नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी र चुहावटमा संलग्नलाई कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार देशभरि प्राविधिक र अन्य गरी 25% भन्दा बढ़ी चुहावट हुने गरेको छ। त्यसमध्ये झण्डै 5% चोरी हुने गरेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान शुरू गरिएको हो। प्राधिकरणले स्थानीय प्रहरी प्रशासनको सहयोगमा चोरी नियन्त्रण अभियान अगाडि बढ़ाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। अध्ययनका अनुसार अत्याधिक विद्युत चोरी हुने गरेको भक्तपुरमा विद्युत चुहावट नियन्त्रण विशेष अभियान शुरू गरिएको छ। जिल्लामा साउनदेखि अहिलेसम्म 40,744 युनिट विद्युत चुहावट भएको र कार्यवाहीका क्रममा 8,30,641 रूपियाँ जरिवाना संकलन गरिएको प्राधिकरणले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले 5 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित भएका नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक 2073, ऋण तथा जमानत 21 संशोधन विधेयक 2073, राष्ट्र ऋण उठाउने विधेयक 2073, आर्थिक विधेयक 2073 र वन दोस्रो संशोधन 2073 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 42 38 545
एभरेज बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल भ्याली इन्स्टिच्युट किर्तिपुरद्वारा सञ्चालित मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भन्दै ठगी गरेको आरोपमा घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ नयाँ बानेश्वरकै इलान इन्टरनेशनल प्रणालीका संचालक अर्यालले आकर्षक तलबमा ब्रुनाई पठाइदिने भन्दै 30 जनाबाट झण्डै 1,30,00,000 रूपियाँ ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ
चितवनमा किटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञले अध्ययन थालेका छन् पटिहानीमा किटजन्य रोगको अध्ययन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ पटिहानीमा गएको वैशाखमा डेंगूका कारण एकजनाको ज्यान गएको थियो त्यही क्षेत्र आसपास तथा छितामाई क्षेत्रमा डेंगू मलेरिया जापानिज इन्सेफ्लाइटिस कालाजार लगायत रोग सार्ने लामखुट्टे तथा भूसुनाको अध्ययन भइरहेको किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीका कर्मचारीले आज सीटीईभीटीका उपाध्यक्ष र निमित्त सदस्य सचिव लगायतका शाखा निर्देशकलाई कार्यकक्षमै घेराबन्दी गरेका छन् सीटीईभीटीका अध्यक्ष एवं शिक्षा मन्त्री धनीराम पौडेलले आज शिक्षा मन्त्रालयमा बोलाएको परिषद बैठकमा जान रोक्नका लागि कर्मचारीले उपाध्यक्ष कुलबहादुर बस्नेत र निमित्त सदस्य सचिव रमेश बखती लगायत शाखा प्रमुखलाई घेराबन्दी गरेका हुन् शिक्षा मन्त्रीको निर्देशन र दबावमा आफ्नै अस्पताल नभए का विभिन्न संस्थालाई स्वास्थ्यका कार्यक्रमको सम्बन्धन दिन लागेको भन्दै कार्यकक्षमै घेराबन्दीमा राखिएको सीटीबीटीका कर्मचारीले बताएका छन्
परिवारविहीन बालबालिकालाई हेरचाह गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले भोइस अफ चिल्ड्रेन संस्थाले पुरस्कार स्थापना गरेको छ बालबालिकाको वैकल्पिक पारिवारिक स्याहारमा काम गर्ने संस्था व्यक्ति र परिवारलाई छुट्टा छुट्टै पुरस्कार वितरण गरिने संस्थाका निर्देशक कृष्ण कुमार थापाले जानकारी दिनुभयो हरेक वर्ष अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा परिवारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्थालाई 3,00,000 व्यक्तिलाई 2,00,000 र परिवारलाई 1,00,000 रूपियाँ पुरस्कार दिइने संस्थाले जनाएको छ
हिजोको नेपाल दर्पणमा कर दिवस बारेको रिपोर्ट सुनेर फेसबुकमा विष्णु धिताल लेख्नुहुन्छ नागरिकले तिरेको कर आफ्नै देश विकासका लागि हो भन्ने कुरा एकदम सही हो अमेरिका लगायत विकसित देशको उदाहरण राम्रो लाग्यो ती देशहरू कसरी विकसित भए त आखिर नागरिककै करबाट त हुने हो नि विकास तर हाम्रा नेताहरूले हाम्रो कर देश विकासका लागि मात्रै खर्चेका छन् त।
एएफसी सोलिडारिटी कप जितेको फुटबल टोलीलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएकोमा देव गुरछान मगर फेसबुकमा व्यङ्ग्य गर्नुहुन्छ, नबनाए पनि ढुक्क नै त छ नि, किन बनाउनु पूर्वाधार, बोलेर मात्रै देश उभो लाग्दैन प्रधानमन्त्री ज्यू, काम गरेर देखाउनुहोस् न, वर्तमान र इतिहासले पनि सम्मान गरिरहनेछ।
यसै विषयमा उज्जवल लम्सालको टिप्पणी छ, फुटबलले त नयाँ ट्र्याक समात्यो तर देशले त गलत ट्र्याक समातेको छ नि, यसलाई ब्याक गियर लगाउनु पर्यो सरकार।
साउदी अरबमा अलपत्र परेका स्याङ्जाका भोजराज आचार्यलाई प्रधानमन्त्रीको निर्देशनमा नेपाल फर्काइएको खबर पढेपछि चित्रबहादुर श्रेष्ठ सरकारसँग आग्रह गर्नुहुन्छ, भोजराज जस्ता सयौं नेपाली खाड़ीमा अलपत्र छन्, सबैका समस्या समाधान गर्नेतर्फ पहल गर्नु पर्यो।
फेसबुकमा परशुराम लेख्नुहुन्छ, विदेशिनु बाध्यता हो भनिन्छ, हुनसक्छ कसैलाई विदेशिनु नै अन्तिम विकल्प पनि होला, तर भएका खेतबारी बाँचे राखेर खाड़ीका देश पस्नुपर्ने बाध्यता चाहिँ बुझिन सक्नु छ।
अनि गम्भीर थापा फेसबुकमै लेख्नुहुन्छ, हामी आफैले आफैलाई बुझाउन सक्दैनौ, अरूको देखासेखी गर्छौ, तल्ला घरेले यति कमायो, पल्लो घरकाले यसो गर्यो उसो गर्यो भन्ने गर्छौ, हामीमा आफ्नै उर्वर भूमिमा सुन फलाउन सक्छौ भन्ने सोच कहिले आएन, जबसम्म यो मानसिकता परिवर्तन गर्न सक्दैनौ विदेशिने सिलसिला सायद रोकिँदैन।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आवेबीच भेटवार्ता हुने भएको छ। आवेले अमेरिकासँग विश्वासको वातावरण निर्माण गर्नु तथा विश्व शान्ति र समृद्धिका लागि सहकार्य गर्ने वातावरण तयार गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो। एसिया पेसिफिक व्यापार सम्मेलनमा सहभागी हुन पेरू जान लागेका आवेले अमेरिकाको न्यूयोर्कमा ट्रम्पसँग भेट गर्न लाग्नु भएको। ट्रम्पले भने अमेरिकासँगको सम्बन्ध सुधारका लागि जापानमा रहेका अमेरिकी सेनाप्रतिको व्यवहारमा उसले परिवर्तन गर्नुपर्ने टिप्पणी गर्नुभयो। यद्यपि दुई नेता बीचको भेटको एजेण्डा भने सार्वजनिक गरिएको छैन।
सिरियाको एलेपोमा सरकारी लड़ाकु विमानले एउटा अस्पताल, ब्लड बैंक तथा एम्बुलेन्सलाई निशाना बनाएर बम आक्रमण गरेको छ। विद्रोही संगठन इस्लामिक स्टेट आईएसको नियन्त्रणमा रहेको एलेपोको पूर्वी क्षेत्रमा रहेको बाल अस्पताल सहित ब्लड बैंक र एम्बुलेन्समा भएको आक्रमणमा बाल बालिका सहित 32 जनाको ज्यान गएको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। वायन बाल अस्पतालमा आक्रमण भएको हो। तीन हप्तासम्म चलेको युद्ध विरामपछि अस्तिदेखि सिरियामा फेरि हवाई आक्रमण शुरू भएको छ।
अब केही खेल खबर। प्रधानमन्त्री पुष्पकमल दाहालले एएफसी सोलिडारिटी कप फुटबल विजेता खेलाड़ी र प्रशिक्षकलाई सम्मान गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा विशेष कार्यक्रम गरेर प्रधानमन्त्रीले खेलाड़ीलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालले लामो समयपछि फुटबलमा नयाँ ट्र्याक समातेकोले यसलाई बचाई राख्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। भूकम्पले क्षति भएको दशरथ रंगशाला पुनर्निर्माण गर्ने काम शुरू भएको र नयाँ रंगशाला बन्ने कुरामा पनि ढुक्क हुन खेलाड़ीलाई आग्रह गर्नुभयो। फुटबलमा आफ्नो निकै रूचि रहेको भन्दै उहाँले यस क्षेत्रको विकासका लागि छिट्टै नयाँ योजना आउने आश्वासन दिनुभयो।
नेपाल आर्मीका राजन खत्रीले हेटौडा म्याराथन जितेका छन्। 250 धावकलाई पछि पार्दै खत्रीले निर्धारित दूरी 2 घण्टा 31 मिनट 42 सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन्। आर्मीकै नवराज साउद दोस्रो तथा एपीएफका जितेन्द्र राई तेस्रो भए। पहिलो भएका खत्रीले 50,000 रूपियाँ पाए भने दोस्रो हुनेले 25,000 तथा तेस्रो हुनेले 15,000 रूपियाँ पाएका छन्।
इंग्ल्याण्डको दोस्रो टेस्टको पहिलो पालीमा पहिलो दिन भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिनको खेल सकिँदा भारतले 4 विकेटको क्षतिमा 317 रन बनाएको छ। कप्तान विराट कोहली 151 रन बनाएर नट आउट छन् भने चेतेश्वर पुजाराले 119 रन बनाए। शुरूआत खराब गरे पनि कोहली र पुजाराले शतकीय पारी खेलेपछि भारतले पहिलो दिन राम्रो योगफल बनाएको हो। यी दुई देशको पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनबारे विषय केन्द्रित भएर छलफल गर्ने शीर्ष नेताको सहमति, बुँदागत छलफल गरी साझा प्रस्ताव तयार पारिने,
भारू 500 र 1000 का नोट साट्ने प्रक्रिया सहज बनाउन संसदीय समितिको निर्देशन, डेप्युटी गवर्नरको संयोजकत्वमा कार्यदल गठन गर्ने तयारी,
दर्ता विनय सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि अनुगमन तीव्र, आज 21 स्वास्थ्य संस्थामा सिलबन्दी,
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आवेबीच भेटवार्ता हुने, शान्ति र सहकार्यका विषयमा छ
तरिकाले सोच्नुपर्नेमा खेलाड़ी र प्रशिक्षकको जोड़।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौं। नमस्कार।